जी आप इसमें लिखिए।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين الصلاة والسلام على خاتم النبيين وآله الطيبين الطاهرين المعصومين اللهم صل على محمد وآل محمد. اس وقت ہم جس موضوع کے حوالے سے اپنی بات کا آغاز کریں گے وہ تصوف اور عرفان کے حوالے سے ہیں. یہ تصوف اور عرفان ہمارے ہاں عموماً یہ الفاظ کوئی ایسے نہیں ہیں کہ سنے ہوئے نہیں ہیں. الفاظ تو سنے ہوئے ہیں لیکن اس کی اصل حقیقت کیا ہے؟ تصوف کہتے کس چیز کو ہیں؟ اس کا بنیادی موضوع کیا ہے؟ اسی طرح سے عرفان کیا ہے اور اس کا بنیادی موضوع کیا ہے؟ اس حوالے سے کافی ہمارے ہاں مشکلات پائی جاتی ہیں معاشرے میں. جب بھی ہم دیکھتے ہیں کہ پریشانیاں زیادہ ہو رہی ہیں, چاہے وہ پریشانیاں کسی بھی حوالے سے ہوں, سماجی ہوں, سیاسی ہوں, امن کے حوالے سے ہو, اقتصادیات کے حوالے سے ہو, تو انسان متوجہ ہوتا ہے روحانیت کی طرف. اب اگر روحانیت کا صحیح راستہ اس کے سامنے روشن نہ ہو, واضح نہ ہو, تو پھر وہ نقلی تصوف اور عرفان میں پھنس جاتا ہے. اس لیے سب سے پہلے تو ہمیں یہ دیکھنا پڑے گا کہ یہ تصوف یا یہ عرفان کیا چیز ہے. بعد میں پھر ہم اس کی مختلف جو ڈائمینشنز ہیں اس پہ بات کر سکیں گے. آج بالکل بنیادی بات کریں گے کہ یہ تصوف اس کی حقیقت کیا ہے, یہ عرفان اس کی حقیقت کیا ہے. اس کو ایک طرح تو ہم یوں سمجھ سکتے ہیں کہ مسلمانوں کے درمیان جو تقسیم ہوئی ہے ہمارے درمیان اسلام کے اندر مختلف بنیادوں پہ ہے. اس لیے کہ اسلام کی جو تعلیمات ہے وہ تین حصوں میں تقسیم ہوتی ہیں. کچھ عقائد ہیں کہ جن پر ایمان لانا ہے, کچھ اخلاقیات ہے کہ جس کے مطابق انسان نے اپنی عادتیں بنانی ہیں, اور اسی طرح سے کچھ احکام ہیں کہ جن پہ عمل کرنا ہے. اب تینوں حوالوں سے تقسیمات ہوئی ہیں. عقائد میں بھی تقسیم ہوئی مسلمانوں کے درمیان, فرقے وجود میں آئے, اور اسی طرح سے احکام میں تقسیم ہوئی اور فقہی فرقے وجود میں آئے, اسی طرح سے پھر اخلاق میں تقسیم ہوئی. لیکن سب سے پہلی جو تقسیم ہے, ہم وہاں سے اس کو شروع کرتے ہیں. سب سے پہلی تقسیم جو مسلمانوں کے درمیان اور اسلام میں ہوئی ہے وہ سیاسی ہے, یا اس کو آپ کہیں کہ اس کی بنیاد امامت اور خلافت ہے. کہ دو فرقے وجود میں آئے کہ ایک نے کہا کہ یہ جو رسول اکرم کے بعد امام ہوگا یا خلیفہ ہوگا, جانشین رسول ہوگا, اس کی بنیادی حیثیت دینی ہوگی, یعنی یہ خدا کی طرف سے دین اسلام کا محافظ ہوگا, محافظ کے ساتھ ساتھ مبلغ ہوگا. اور چونکہ محافظ اور مبلغ ہوگا تو اسے معصوم ہونا چاہیے, اور پھر جب ایک معصوم موجود ہے تو اس کی موجودگی میں حکومت بھی اسی کے پاس ہونا چاہیے. یہ ایک تصور تھا کہ جو مسلمانوں کے درمیان ہوا. اس کے مد مقابل ایک اور تصور ہے, وہ یہ ہے کہ جو رسول اکرم کا جانشین ہوگا اس کا کام معاشرے کو چلانا ہے, ایک سیاسی رہبری ہے, سیاسی رہنمائی ہے, اور دینی حوالے سے کوئی زیادہ حیثیت نہیں ہے. تو یہ خلافت کے حوالے سے ہوا. یہ شیعہ سنی جو اختلاف ہے ہمارے درمیان, یہ اسی بنیاد پہ ہے, امامت کی بنیاد پہ, خلافت کی بنیاد پہ, یا اس کو آپ سیاسی بنیاد کہہ لیں. ایک تو تقسیم یہ ہے, یہاں سے تقسیم ہوئی ہے. پھر جتنے فرقے شیعوں میں وجود میں آئے ہیں وہ سارے اسی امامت کی بنیاد پہ ہیں. مثلاً زیدی وجود میں آئے، زیدی بھی امامت کی بنیاد پہ وجود میں آئے ہیں، اس لیے کہ امام زین العابدین کے بعد وہ امام باقر علیہ الصلوۃ والسلام کی جگہ حضرت زید کو امام مانتے ہیں، اور اس کے بعد ان کی امامت جو ہے اس کا سلسلہ ہے پورا جو آج تک جاری ہے. اسی طرح سے پھر اسماعیلی وجود میں ہے، جو امام جعفر صادق علیہ السلام کے بعد 12 اماموں کو ماننے والے کے حوالے سے امام موسیٰ کاظم کی جگہ پہ جو امام جعفر صادق علیہ السلام کے بڑے بیٹے حضرت اسماعیل تھے ان کو امام مانتے ہیں، اور پھر اس کی امامت نسل میں امامت آج تک جو ہے وہ جاری ہے. تو یہ اسماعیلیوں میں آج کل دو فرقے ہیں، ایک آغا خانی ہے، ایک جو ہے بوہری ہے، یہ دونوں اسماعیلی ہیں. تو شیعہ میں جتنے فرقے وجود میں آئے ہیں یہ سارے اسی امامت کی بنیاد پہ. اب آتے ہیں اہل سنت میں. اہل سنت میں جو فرقے وجود میں آئے، کچھ تو عقائد کی بنیاد پہ وجود میں آئے ہیں. سب سے پہلے اہل حدیث، جو کہ جن کے بانی جو ہے امام حسن بصری ہیں، یہ اہل حدیث کہلائے. اس کے بعد انہی کے شاگرد، یعنی امام حسن بصری کے شاگرد واصل ابن عطا، انہوں نے ایک علیحدہ اپنا مکتب بنا لیا جس کو معتزلہ کہتے ہیں، اعتزال کا مکتب. یہ دوسرا فرقہ ہے، یہ عقائد کے حوالے سے فرق ہے. اور پھر انہی واصل ابن عطا جو اعتزال کا بانی ہے، ان کے شاگرد تھے ابو الحسن اشعری، اور انہوں نے ایک عقائدی لحاظ سے اپنا علیحدہ مکتب بنا لیا. انہوں نے کوشش یہ کی کہ معتزلہ اور اہل حدیث کے بیچ بیچ میں کوئی اپنی چیز جو ہے وہ لائے، تاکہ دونوں کو اپنے اندر سمیٹنے کی کوشش کرے. تو یہ اشعری فرقہ وجود میں آیا. یہ اہل حدیث، معتزلہ، اشاعرہ، یہ سارے عقائدی فرقے ہیں، عقیدے کے حوالے سے فرق ہے. ایک اور عقیدتی فرقہ جو کہ آج کل ہمارے ہاں اس کا نام نہیں لیا جا رہا، جبکہ پہلے یہ تھا، ہمارے ہاں بھی تھا، ماتوریدی اس کو کہتے ہیں. ماتوریدی بنیادی طور پہ امام ابو حنیفہ کے عقائد کے قائل ہیں. امام ابو حنیفہ جو کہ فقہی امام تھے، ان کی فقہ تو بہرحال ہے، لیکن ان کی جو عقائد تھے وہ ہمارے ہاں آج کل زیادہ اس کا نام نہیں لیا جا رہا ہے، لیکن بہرحال وہ بھی ایک عقائدی فرقہ تھا، اس کو ماتوریدی کہتے تھے. تو یہ چار بنیادی عقائدی فرقے وجود میں آئے ہیں اہل سنت میں، جو اہل حدیث، اس کے بعد معتزلہ، اس کے بعد اشاعرہ، اور اسی کے ساتھ ماتوریدی. ہمارے ہاں برے صغیر میں دو فرقے جو وجود میں آئے ہیں اسی اعتقادات کی وجہ سے، وہ بریلوی اور دیوبندی ہیں. دیوبندی جو ہیں وہ سلفیت کے قریب ہیں، اور جو بریلوی ہیں وہ تصوف کے قریب ہیں. تو یہ دونوں فرقے بھی بنیادی طور پہ عقائدی فرقے ہیں، یہ کوئی فقہی فرقے نہیں ہیں. فقہی طور پر دونوں امام ابو حنیفہ کے مقلد ہیں، حنفی ہیں، لیکن یہ عقائد کے حوالے سے فرق ہے. یہ جو ابھی میں نے نام لیا سلفی، یہ بھی ایک بنیادی طور پہ عقائدی فرقہ ہے، یا بنیادی طور پہ یوں کہیں کہ ایک تحریک تھی جو کہ بعد میں ایک فرقہ بن گئی. بنیادی طور پہ یہ تحریک یہ تھی کہ ہمیں دین سمجھنے کے لیے دین کی اولین جو دور ہے اس میں جانا پڑے گا، اور رسول اکرم کی طرف اور صحابہ کی طرف اور ان کے فہم کی طرف، اسی طرح تابعین کے فہم کی طرف اور تبع تابعین کے فہم کی طرف پیچھے جانا پڑے گا ہمیں دین سمجھنے کے لیے. تو یہ سلفیت ایک تحریک تھی جو بعد میں امام ابن تیمیہ کے ذریعے سے ایک مذہبی شکل و صورت اختیار کر گئی. یہ بھی بنیادی طور پہ ایک عقیدتی جو ہے وہ فرقہ ہے. تو ایک تقسیم اہل سنت میں جو وجود میں آئی ہے وہ عقائد کے حوالے سے، دوسری تقسیم جو اہل سنت میں وجود میں آئی ہے وہ اسی فقہ کے حوالے سے ہے، کہ کچھ حنفی ہیں جو امام ابو حنیفہ کی تقلید کرتے ہیں، کچھ مالکی ہیں امام مالک کی تقلید کرتے ہیں، اسی طرح سے کچھ حنبلی ہیں امام احمد بن حنبل کی تقلید کرتے ہیں، कुछ शाफई हैं और कुछ गैर मुकल्लिद हैं, जिनको आजकल हम अहले हदीस कहते हैं। गैर मुकल्लिद का मतलब यह है कि वो इन चार फिरकों में से किसी की तकलीद नहीं करते, वो खुद एक तरह से तहकीक है उनकी, और जो जिंदा उनका कोई मुफ्ती होता है उनकी तरफ रुजू करते हैं और किसी गुजरे हुए आइम्मा में से किसी की तकलीद नहीं करते। तो वो एक तरह से जो है अपने आप को गैर मुकल्लिद कहलाते हैं। ये जो तकसीम है ये फिकही है, अहकाम में तकसीम है। तो एक तकसीम हुई सबसे पहले सियासी, उसके बाद शिया सुन्नी बने, उसके बाद जो अहले सुन्नत में तकसीम हुई वो अकायद के हवाले से, फिर दूसरी तकसीम हुई अहकाम के हवाले से। ये जो तसव्वुफ है ये न कोई सियासी तकसीम है, हो सकता है कि सूफी हो शिया हो सकता है कि सूफी हो और सुन्नी हो, तो ये कोई सियासी तकसीम नहीं। इसी तरह से ये कोई अकायदी तकसीम भी नहीं है, हो सकता है कि मोतजली हो सूफी हो सकता है कि अशायरा हो और सूफी हो सकता है कि सलफी हो और सूफी हो सकता है कि शिया हो और सूफी हो, ये कोई अकायदी तकसीम भी नहीं है। इसी तरह से ये कोई फिकही तकसीम भी नहीं है, हो सकता है कि हनफी हो और शिया हो, हनफी हो और सूफी हो सकता है कि अहले हदीस हो और सूफी हो सकता है कि शिया फ़िक़्हे जाफरी का मानने वाला और सूफी हो। पर ये तकसीम कहाँ से, ये तकसीम है अखलाक के हवाले से, जो तीसरी तालीमात है दीन इस्लाम की। उसमें जब हम अखलाक की बात करते हैं तो अखलाकियात में एक अहम तरीन जो उनसुर है वो जुहद का है, इस्लामी जुहद। जुहद का मतलब सादगी अख्तियार करना है। ये जुहद का एक खास तसव्वुर है कि जो इरफान और तसव्वुफ की सूरत में बाद में वजूद में आया है। इसलिए ये जहन में रखें कि जो तसव्वुफ है ये न कोई सियासी तकसीम है मुसलमानों के अंदर, न कोई अकायदी तकसीम है, न कोई फिकही तकसीम है। ये बुनियादी तौर पे एक अखलाक के हवाले से तकसीम है, और अखलाक के हवाले से भी जुहद के हवाले से तकसीम है। अब जरा आते हैं, जब यहाँ तक पहुँचे तो एक हद तक जो है जहन हमारा वाज़े हो गया होगा कि जितने हमारे यहाँ फ़िरक़े हैं उनमें ये तसव्वुफ़ की हैसियत क्या है और ये इरफान की हैसियत क्या है। अब हम आते हैं कि इसकी असल हकीकत क्या है, तसव्वुफ़ का बुनियादी मौजू क्या है, ये क्या आखिर देना चाहता है। तो देखें, सबसे पहले तो हम ये देखेंगे कि इंसान के पास इल्म के ज़राए कितने हैं। इल्म के ज़राए जब हम देखते हैं तो इल्म के ज़राए में से सबसे आम ज़रिया जो हर इंसान के पास मौजूद है वो हवास खमसा का है। पांच हवास हैं, चीज़ें हैं, इंसान देखता है, रंग है, कलर है, इंसान देखता है, मालूम करता है, मालूम हो जाता है उसको, ये इल्म का जरिया है। इसी तरह से कान है, सुनता है, हवा की लहरें सुनता है तो बात मालूम हो जाती है। इसी तरह से पांचों हवास हैं, छूना है, सूंघना है और टेस्ट करना है। ये हवास खमसा के जरिए से इल्म जो है वो हासिल होता है। एक इल्म हासिल होता है अक्ल के जरिए से। अक्ल इस तरह से इल्म हासिल करता है कि मसलन दो चीज़ें हमें मालूम हैं, तीसरी चीज़ मालूम नहीं है। अब दो चीज़ों को इस तरह से आपस में जोड़े कि तीसरी चीज़ जो मालूम नहीं थी वो मालूम हो जाए, तो ये अक्ल है। और अक्ल का ये काम जो है इसको हम फिक्र कहते हैं। फिक्र करना यानी इस तरह से अक्ल को इस्तेमाल करना कि दो मालूम चीज़ों में से तीसरी नामालूम चीज़ जो है मालूम कर ले। मसलन कुरान मजीद में सूरह लुकमान में अल्लाह तबारक व तआला फरमाता है कि आतैना लुकमान हिकमतन, हमने लुकमान को हिकमत अता की। अब ये चीज़ एक मालूम हो गई कि हजरत लुकमान को अल्लाह तबारक ताला ने हिकमत अता की। फिर इसी हिकमत के हवाले से सूरह बकरा में है कि मन युतल हिकमत फकद उतिया खैरन कसीरा, जिसको हिकमत अता हुई उसको खैर कसीर अता हो। अब ये दो चीज़ें हमें मालूम हो गई, एक ये है कि जिसको भी हिकमत अता हुई उसे खैर कसीर अता हुआ, और दूसरा ये है कि लुकमान को अल्लाह तबारक ताला ने हिकमत दी थी। अब दोनों को मिलाएं तो मालूम हो जाएगा कि लुकमान को हजरत अल्लाह तबारक ताला ने खैर कसीर अता किया था। इसका नाम अक्ल है और इस मेथड का नाम फिक्र है। अब इसी के हवाले से, इस फिक्र को सही करने और सही रखने के हवाले से इल्म मंतिक है। इल्म मंतिक इंसान को इसी फिक्र करने में जो गलतियां होती हैं उसको दुरुस्त करने के हवाले से इल्म है। तो दूसरा जो इल्म का जरिया है इंसान के पास अक्ल है। पहला इल्म का जरिया हवास खमसा, दूसरा जो इल्म का जरिया है वो अक्ल है। इसी तरह से एक इल्म का जरिया इंसान के पास जो है वो फितरत भी है। बहुत सारी चीज़ें अल्लाह तबारक ताला ने इंसान की फितरत में रखी हैं, और अगर ये फितरत वाला इल्म न होता तो बाहर से भी इंसान कोई इल्म सीख नहीं सकता था। बुनियाद वही इल्म है जो इंसान के अंदर मौजूद है। मसलन इज्तमाई नकीज़ेन जो है वो जायज़ नहीं है, वो मुमकिन नहीं है। यानी एक चीज़ हो भी सही और न भी हो, ये मुमकिन नहीं है, या होगी या फिर नहीं होगी। ये एक फितरी जो है उसूल है। इसी तरह से फितरी उसूल हैं कि जो फितरत इंसान के पास अल्लाह ने दी है उसके अंदर कुछ मालूमात रखी है। इंसान जब जो है वो सोचेगा समझेगा और अपनी फितरत की तरफ रुजू करेगा तो बहुत सारी चीज़ें उसको मालूम हो जाएंगी। तो इसका मालूम ये हुआ कि जो इंसान के पास इल्म का तीसरा ज़रिया है वो फितरत है। इसी तरह से इल्म का एक और ज़रिया ख़ुद तारीख़ भी है। इंसान तारीख़ के ज़रिए से पढ़ता है, जो पिछले वाक़यात, जो पिछले अदवार गुज़रे हैं, पिछली कौमें गुज़री हैं, पिछले अफराद गुज़रे हैं, उनकी मालूमात इंसान के पास आ जाती है तारीख़ के ज़रिए से। तारीख़ भी एक इल्म का ज़रिया है। इसी तरह से कहा जाता है कि कल्ब भी इंसान के लिए इल्म का ज़रिया है। ये जो कल्ब इंसान के लिए इल्म का ज़रिया है, ये मौजू है इरफान और फितरत, इरफान और तसव्वुफ का। कल्ब इंसान का, कल्ब क्या है? कल्ब इंसान की असल वही रूह है कि इसकी मिसाल जो है एक आईने की तरह समझ लें। जब ये आईना अगर धुंधला हो तो इस पे कोई अक्स जो है वजूद में नहीं आता, इस पे कोई चीज़ नज़र नहीं आती। लेकिन अगर इसको साफ़ करें, इसकी मिट्टी हटाएं, इसकी धूल हटाएं, तो इसके अंदर जो है वो अक्स नज़र आता है। कहा यह जाता है और पुराने मजीद ने भी उसको बयान किया है, आयमा ने भी उसको बयान किया है कि इंसान की ये जो, इंसान का ये जो कल्ब है इसका अगर तज़किया हो, इसको अगर साफ़ किया जाए, इसको अगर पाक किया जाए धूल से, मिट्टी से, और अल्लाह की हर नाफरमानी, धूल भी है कल्ब के लिए और मिट्टी भी है, नाफरमानी इस कल्ब को साफ नहीं रहने देती, फरमा बरदारी इस कल्ब को साफ करती है। तो अगर ये कल्ब साफ हो जाए और इससे धूल और मिट्टी हट जाए तो फिर इस कल्ब पे अल्लाह तबारक व तआला की तरफ से इल्म की बारिश होती है, और उसको इल्म लदुन्नी भी कहते हैं, उसको इल्म हुजूरी भी कहते हैं, और इसी को इल्म विरासत भी कहते हैं कि इल्म जो है विरासत में मिलता है, लदुन्नी है। ये कल्ब का इल्म है। ये जो तसव्वुफ और इरफान है ये बुनियादी तौर पर उसका मौजू यही है कि कल्ब को साफ करें ताकि इस पे तौहीद का इल्म जो है वो नाजुल हो खुदा की तरफ से, نازل کرنے والا خدا ہے، یہ علم عطا کرنے والا خدا ہے، لیکن یہ حاصل ہوتا ہے صفائی کے ذریعے سے، پاکیزگی کے ذریعے سے، یہ قلب کو صاف کرنے کے ذریعے سے، خدا کی نافرمانی ختم کرنے کے ذریعے سے، توبہ کے ذریعے سے، اگر انسان نے گناہ کیے ہیں۔ جب قلب صاف ہو جاتا ہے، واضح ہو جاتا ہے، تو اس پہ پھر خدا کی طرف سے علم کی بارش ہوتی ہے، اور پھر وہ جو علم ہے وہ کامل ہوتا ہے، اور اس علم میں نقص نہیں ہوتا، عیب نہیں ہوتا، کمی نہیں ہوتی۔ اور عرفا کے ہاں اور صوفیوں کے ہاں یہ علم جو ہے وہ سب سے زیادہ اہمیت رکھتا ہے، وہ عقلی معرفت کو اتنی اہمیت نہیں دیتے جتنی اہمیت وہ قلبی معرفت کو دیتے ہیں۔ آپ یوں کہیں کہ عقل جو ہے وہ خبر دیتا ہے کہ خدا ہے، اس کی یہ صفات ہیں، لیکن قلب کے ذریعے سے انہی چیزوں کا مشاہدہ ہوتا ہے، تو قلب مشاہدہ کرتا ہے اور عقل جو ہے وہ خبر دیتی ہے۔ اب خبر دینے میں اور مشاہدہ کرنے میں جتنا فرق ہے، وہ کہتے ہیں کہ جی علم کا جو قابل اعتماد ذریعہ ہے وہ ذریعہ صرف اور صرف جو ہے وہ قلب والا ہے، عقل والا ذریعہ قابل اعتماد نہیں ہے۔ ان کی پھر مثالیں بھی ہیں اپنی، وہ جو مولانا روم میں نے مثال دی تھی کہ لوگ جو ہے کچھ چار پانچ آئے جو نابینا تھے، اور انہوں نے ایک ہاتھی کو دیکھنا چاہا، کسی کا ہاتھ جو ہے وہ ہاتھی کے سونڈ پہ پڑا، تو اس نے کہا کہ جی ہاتھی ایک پائپ کی طرح ہوتا ہے، کسی کا ہاتھ جو ہے اس کے مثلا جو ہے وہ ٹانگ پہ پڑا تو کہا کہ جی زمین پہ ایک جو ہے وہ لکڑی کی طرح ہوتا ہے، کسی کا ہاتھ جو ہے اس کے پیٹھ پہ پڑا تو کہا کہ جی ہاتھی جو ہے وہ سندل کی طرح سیدھا ہوتا ہے، اسی طرح سے جو ہے۔ لیکن جب ہاتھی کو دیکھیں، مشاہدہ ہو، تو پھر حقیقت میں پتہ پڑتا ہے کہ یہ اس کی حقیقت کیا ہے۔ تو یہ عرفا کہتے ہیں کہ یہ جو عقلی معرفت ہے خدا کی اور توحید کی، وہ اسی طرح سے ہے جیسے ایک اندھے کی معرفت ہے، اور مشاہداتی جو معرفت ہے قلب کی، وہ اسی طرح ہے جیسے ایک دیکھنے والے کی طرح ہے۔ تو وہ پھر جو ہے اس کو زیادہ اہمیت دیتے ہیں جو قلب کے حوالے سے ہے۔ لیکن بہرحال یہ ہے جس کو آگے ہم کسی دوسری جگہ جو ہے وہ اچھے طریقے سے بیان کریں گے۔ لیکن یہ جو اصل حقیقت ہے کہ کیا قلب علم کا ذریعہ ہے، کیا قلب اگر صاف کریں تو اس پہ الہامات ہوتے ہیں خدا کی طرف سے، اگر ہم ان الہامات کو نہیں مانیں گے تو پھر وحی کا جو دروازہ ہے وہ بھی بند ہو جائے گا، اس لیے کہ وحی جو ہے جو انبیاء پہ ہوتی ہے وہ بھی کانوں پہ نہیں ہوتی، وہ بھی اسی قلب پہ ہوتی ہے۔ نزل بہ روح الامین علی قلبک، کہ روح الامین اس قرآن مجید کو لے کے آپ کے قلب پہ نازل ہوا ہے۔ تو قلب بہرحال علم کا ذریعہ ہے، اس کو ہم جو ہے تو قرآن مجید کی آیات میں بھی دیکھتے ہیں اور ائمہ علیہ الصلوۃ والسلام کے اقوال میں بھی دیکھتے ہیں۔ خاص طور پہ اگر ہم نہج البلاغہ کی طرف رجوع کریں تو وہاں پہ بھی ہم اس کو جو ہے وہ دیکھ سکتے ہیں۔ میں ایک دو مثالیں آپ کی خدمت میں جو ہے وہ عرض کر دیتا ہوں۔ مثلا قرآن مجید کے حوالے سے جب ہم دیکھتے ہیں کہ قرآن مجید کہتا ہے والذین جاہدوا فینا لنہدینہم سبلنا، کہ جو ہماری راہ میں جہاد کرتے ہیں، مجاہدہ کرتے ہیں، پھر ہم ان کو اپنی راہوں کی ہدایت دیتے ہیں۔ تو یہ کوشش کرنا اور پھر خدا کی طرف سے ہدایت، یہ اس کا کہا جاتا ہے کہ یہ قلب کے حوالے سے ہے کہ انسان اپنے قلب کو صاف کرتا ہے تو پھر ہدایت الہی اس قلب کو حاصل ہوتی ہے۔ سورہ شمس میں بھی جو قسمیں اٹھائی گئی ہیں والشمس وضحاها والقمر اذا تلاها، اور ہوتے ہوتے پھر کہا کہ جی فالہمھا ونفس وما سواها، کہ قسم ہے نفس کی اور اس کی جس نے اس کو سیدھا کیا، فالہمھا فجورها وتقواها، کہ ہم نے اس قلب کو الہام کیا ہے बुराई का भी, तक्वा और नेकी का भी। कद अफलह मन ज़क्का, जो इसको साफ करेगा, इसका तज़किया करेगा वो कामयाब होगा। व कद ख़ाब मन दस्सा, और जो इसको मेला करेगा वो नाकाम होगा। तो ये कल्ब के तज़किये की तरफ इशारा है, और कल्ब अगर तज़किया हो तो कामयाब होता है इंसान, और कल्ब अगर मेला हो तो नाकाम होता है। ये कामयाबी और नाकामी उसी मुशाहदाती इल्म की तरफ तवज्जो जो है वो दिलाने के लिए है, कि जब इंसान अपने कल्ब को साफ करता है तो फिर मुशाहदाती इल्म उसके लिए दरवाज़ा खुल जाता है। लेकिन अगर वो कल्ब को मेला कर ले तो उसके लिए ये दरवाज़ा बंद हो जाता है। ये आयात के हवाले से एक दो मिसालें आपकी खिदमत में दी। नहजुल बलाग़ा के मौला के दो अकवाल हैं, सिर्फ उन दो की तरफ जो है तवज्जो दिलाता हूँ। पहला जो खुतबा है 220 नंबर, उसका हिस्सा है। आप फरमाते हैं कि मोमिन के हवाले से, आप फरमाते हैं सालिक के हवाले से, कि कद अहया अक्लहु, इस मोमिन ने, इस सालिक राह खुदा ने अपनी अक्ल को ज़िंदगी बख्शी। व अमात नफ्सहु, और उसने नफसानी ख्वाहिशात को मार दिया। हत्ता दक्क जलीलहु व लतुफ गलीज़हु, यहाँ तक कि उसका जो मोटा जिस्म था वो भी पतला हो गया, और जो उसकी गिलाजतें थी, जो जिसको कहते हैं सख्तियाँ थी, वो भी नरमी में बदल गई। ये नतीजा है उसका कि अक्ल को ज़िंदा किया और ख्वाहिशात नफ्स को मार दिया। वह बरक लहू लाम उन कफ़ीरुल बर्क, जब ये उसने काम किया तो अब उसके लिए एक चराग रोशन हो गया, और उसकी रोशनी बहुत ज़्यादा रोशनी है, रोशनी देने वाला ये चराग है। फ़अबान लहू तरीक, उसके लिए राह जो है रोशन हो गई। वसलक बहिस सबील, और फिर उसी रास्ते पे जो है वो चल पड़ा। तो इस कौल में मौला ये इरशाद फरमाना चाह रहे हैं कि अगर इंसान अपने अंदर को साफ करे, अपने बातिन को साफ करे, यानी अपने कल्ब को साफ करे, तो फिर एक रोशनी आती है, एक नूर आता है, एक हिदायत आती है जो अल्लाह तबारक व तआला इंसान को देता है। ये उसी की तरफ है। एक और 222 नंबर ये जो है कौल है मौला का, इसी नहजुल बलागा के हवाले से, इन्नल्लाह सुबहानहु व तआला जअला ज़िक्र जिलाउन लिल क़ुलूब, कि अल्लाह तबारक व तआला ने ज़िक्र को, अल्लाह तबारक व तआला की याद को क़ुलूब के लिए जिला का सबब बनाया है, यानि कल्ब के लिए सफाई का सबब बनाया है। तस्मा बिही बादल वक़रत, और फिर ये होता है कि जब कल्ब जो है वो रोशन हो जाए तो इंसान जो पहले बातें नहीं सुनता था, मसलन जो है उसके कान जो है वो बहरे थे, हकीकत तक नहीं पहुंच सकता था, बहुत सी आवाज़ें नहीं सुनता था जो मानवी आवाज़ें, फिर वो सुनने लगता है। वह तुबसर बहल बादल अश्वत, के वो बहुत सारी चीज़ों को नहीं देखता था, अंधा था, फिर वो चीज़ें देखना शुरू हो जाता है। व तनकाद बिही बादल मुआनदत, खुदा से दुश्मनी थी उसकी, और दुश्मनी बदल गई उसकी जो है खुदा के आगे सर तस्लीम कर खम करने में। और फिर जो है मौला फरमाते हैं कि अम्बिया जब नहीं होते, अम्बिया के बीच में जब फुतरत का वक्त होता है कि जब अम्बिया नहीं होते, तो ऐसा नहीं होता कि खुदावंद आलम किसी को इल्हाम भी नहीं करता। मौला फरमाते वमा बरहलिल्लाह अज़्ज़त आलाउहुल बरहत बादल बुरहत वफ़ी अज़मानिल फ़तरात, जब भी ऐसा वक्त होता है बीच में अम्बिया नहीं होते तो अल्लाह के बंदे होते हैं, जाअहुम फ़ी फ़िक्रहम, कि उनकी फ़िक्र में अल्लाह तबारक व तआला इल्हाम करता है। वकल्लमहुम फ़ी ज़ाल उकूलहम, अल्लाह तबारक व तआला उनकी उकूल में बातें करता है, और फिर उसका नतीजा ये निकलता है कि फस्तस बहु बिनूर यकदते फिल अबसारे वल अस्माए वल अफ़ेदा, तो फिर उनके आंखों में, उनके कान में, उनके कल्ब में जो है एक नूर जो है आ जाता है, एक रोशनाई रोशनी आ जाती है, एक रास्ता जो है देखना शुरू कर देता है। तो ये बुनियादी तौर पे हम यूँ समझें कि जैसे इल्म के ज़राए हैं अक्ल, जैसे इल्म के ज़राए हैं हवा से खमसा, इसी तरह से इल्म का ज़रिया है कल्ब। इस कल्ब को अगर हम तज़किया करेंगे तो खुदा की तरफ से इल्हामात होंगे, और ये तसव्वुफ़ और इरफान का बुनियादी मौजू यही कल्ब है और इसी कल्ब का तज़किया है। और फिर जब कल्ब के तज़किये के बाद इनके पास हकायक मुशाहिदे के तौर पे आते हैं, तो फिर उसको अपनी ज़बान में वो बयान भी करते हैं, चाहे वो तौहीद की सूरत में हो, किताबों की सूरत में हो, वो कायनाती तसव्वुर की सूरत में हो। वो उनका वो कायनाती तसव्वुर होता है कि जो उन्होंने कल्बी मुशाहिदे से हासिल किया होता है, वो अकली कायनाती तसव्वुर नहीं होता, वो उनका तसव्वुर कल्बी मुशाहिदे के ज़रिए से होता है। फिर ये एक इल्म बन जाता है कि जो उनका मुशाहिदा था, अब उन्होंने उसको इस्तलाहें ईजाद की, उन इस्तलाहों के ज़रिए से उन्होंने एक इल्म बनाया। तो ये जो इल्म बन गया इसको ज़्यादातर हम इरफान कहते हैं, और जो अमली तौर पे इंसान कोशिश करता है अपने कल्ब को साफ करने के हवाले से, तज़किये के हवाले से, उसको तसव्वुफ़ कहते हैं। ये इमाम खुमैनी ने अपनी किताब में बयान किया कि जब हम लफ्ज़ इरफान इस्तेमाल करते हैं तो वो एक थ्योरी के तौर पे होता है, नज़रिए के तौर पे होता है, और ये नज़रिया इरफान का वो होता है जो उरफा ने मुशाहिदाती इल्म के ज़रिए से हासिल किया होता है। और जब एक आरिफ जो है अपने कल्ब को साफ कर रहा होता है तो ये तसव्वुफ़ होता है। तो तसव्वुफ़ यानि इरफान अमली, और इरफान यानि तसव्वुफ़ नज़री जो एक थ्योरी है। तो थ्योरी के तौर पे हो तो उसको इरफान कहा जाता है, जब अमल में आए तो उसको तसव्वुफ़ कहा जाता है। ये एक बुनियादी चीज़ें थीं जो आपकी खिदमत में मैंने अर्ज़ की हैं। अब हो सकता है कि इसमें काफ़ी चीज़ें वजाहत की मोहताज हों, मैं आपकी खिदमत में हाजिर हूँ ताकि उनकी वजाहत की जाए। लेकिन आगे जो हम बात करेंगे फिर देखेंगे कि ये जो तसव्वुफ़ बनता है, अब ये तसव्वुफ़ के मुख्तलिफ सिलसिले कैसे बन गए, और ये मुख्तलिफ जो है फ़िरक़े कैसे तसव्वुफ़ में बन गए, तो ये फिर बाद में हम देखेंगे कि आखिर फिर मसाइल क्या हुए हैं। इसी तरह से आइम्मा अहले बैत अलैहिस्सलातु वस्सलाम के दौर में तसव्वुफ़ क्या था, क्या क्या चीज़ें आ चुकी थी, और क्या क्या चीज़ें वो हैं जो आइम्मा अतहार के बाद आई हैं, यानि रहबत कुबरा के बाद आई हैं, वो आइम्मा के दौर में तसव्वुफ़ पे हैं या सूफियों के पास नहीं थी। तो हम देखेंगे कि आइम्मा ने जो मुखालिफत की है या हिमायत की है, वो किस तसव्वुफ़ की हिमायत की है, क्या क्या चीज़ें थीं उस दौर में कि जिनकी उन्होंने मुखालिफत की या हिमायत की है, तो वो भी हम फिर बाद में देखेंगे। फ़िलहाल हम अपनी बहस को यहीं तक रखते हैं कि हम ये पहचाने कम अज़ कम कि ये जो इरफान और तसव्वुफ़ है, ये इसकी हकीकत क्या है और इसका असल मौजू क्या है। इसका असल मौजू जो है वो कल्ब है, कल्बी उलूम है, कल्बी मुशाहिदा है, और इसका ज़रिया जो है वो तज़किया है, इस कल्ब को साफ करना है, पाक करना है। ये मेरा ख्याल है कि आज तक अगर हम समझ पाए तो काफ़ी हद तक हम अगले फिर दुरूस के लिए तैयार हो जाएंगे इंशाल्लाह। अगर कोई सवाल हो तो मैं आपकी खिदमत में हाजिर हूँ। अस्सलाम वालेकुम व रहमतुल्लाह। माशाल्लाह,
थैंक यू, जी शाह आप अपना सिटी बता दीजिएगा।
जी अस्सलाम वालेकुम, मैं रावलपिंडी से हूँ, और मुझे सवाल ये, बल्कि पहले तो आपकी सारी जो लेक्चर के बारे में बात करनी थी कि बहुत अच्छी तरह से आपने जो ये इरफान को एक्सप्लेन किया और उसकी डेफिनेशन बताई, और सवाल मेरा ये है कि जैसे आप बता रहे हैं ना कि एक कल्बी वारदात होती है और एक ये कि सालिक जो अल्लाह के रास्ते पे चलता है, तो अगर क्या ऐसा हो सकता है कि एक इंसान अल्लाह की तरफ इतना मुतवज्जे भी ना हो और अपनी लाइफ में मगन हो, लेकिन फिर उसके साथ एक ऐसा मुशाहिदा उसको पेश आए कि जो तौहीद उसकी बिल्कुल जो है ना वो एक सही सिमत में चलने लगे, और जो उसके खानदान या उसके जो बचपन से जो उसने देखा जो सीखा वो बिल्कुल एक साइड पे हो जाए, और उसकी अपनी नजर से एक और उसके सामने एक रास्ता रोशन हो जाए जिसके इसके ऊपर चल के वो अपनी जिंदगी को तय करे, उसके सारे मराहिल को, और वो सेम वो जो कि कुरान में है जो हदीस में जो अम्मा कराम अलैहि सलाम के अकवाल से हमें मिलता है। एक तो मेरा ये सवाल है, और दूसरा सवाल ये है कि अगर एक इंसान इस रास्ते पे चल रहा है और उसको आखिर उसकी डेस्टिनेशन ये है कि मैंने लिका अल्लाह यानी अल्लाह से मुलाकात करनी है, उसके लिए वो अपने आप को तैयार करना चाहता है, तो उसकी जो ये ख्वाहिश है वो उसको रखनी चाहिए आखिरी दम तक और उसके लिए काम करना चाहिए, या फिर उसको अपने आप को अल्लाह के हवाले कर देना चाहिए? क्योंकि मैंने कई किताबों में ये पढ़ा है कि आप अल्लाह के सामने इस तरह हो जाएं जैसे कि एक नौमलूद होता है कि आप जब तक उसको माँ करवट नहीं दिलवाती या उसको खाना या नहलाना धुलाना नहीं करवाती जब तक वो बिल्कुल अपने यानी के डिपेंडेंट होता है, तो अगर इस तरह से है तो फिर वो इंसान ख्वाहिश रखे इस चीज की या ना रखे, ये सोचे कि जहाँ मुझे अल्लाह ने इवेंचुअली लेके जाना है वो खुद ही मुझे पहुंचा देगा, बस मुझे अपनी इस्तकामत रखनी है और मुझे अपनी नीयत ठीक रखनी है, वो ख्वाहिश इसकी रखे या उसकी दुआ करे या ना करे, या अल्लाह पे छोड़ दे के बस उसने अब हाथ पकड़ लिया तो वो ले जाएगा जहां उसने लेके जाना है। बहुत शुक्रिया।
जी, बहुत शुक्रिया। दूसरे दूसरा जो सवाल है आपका, इसकी तफसील तो हम आगे देंगे, क्योंकि अभी हमने वहाँ तक नहीं पहुँचे कि इसको अच्छे तरीके से हम बयान कर सकें। लेकिन थोड़ा सा जवाब बहरहाल इब्तदाई जो है उसका भी दे देते हैं। लेकिन जो पहला आपका सवाल है, उस हवाले से ये देख लें कि अफराद दो किस्म के होते हैं। एक खुद इंसान है कि जो कोशिश करता है कि खुदा का कुर्ब हासिल करे, इस मकाम तक पहुँचे, इस लिकाउल्लाह तक पहुँचे। ये इंसान है जो कोशिश करता है, अल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, कि जो भी हमारी राह में जिहाद करता है फिर हम उसको अपने रास्ते जो है दिखाते। एक ये है, एक किस्म जो है इंसानों की ये है। एक दूसरी किस्म है इंसानों की कि उसने बहरहाल कोई ऐसा काम किया होता है, ऐसी नेकी की होती है कि खुदा फिर ये चाहता है कि वो मेरे करीब हो। ऐसा नहीं है कि उसने कुछ नहीं किया होता, नहीं, कुछ किया होता है। अब ये खुदा जाने और वो खुद जो है जाने कि उसने क्या ऐसा काम किया कि अल्लाह तबारक ताला ने फैसला किया कि मैं इसको करीब करूं। तो ये जो दूसरा है, इसके लिए सफ़र जो है वो बहुत आसान हो जाता है। इसकी सफ़र की मंजिलें फिर तेज़ी से जो है वो तय होना शुरू हो जाती हैं। एक लतीफ़ा है या मिसाल है जो बहलोल के हवाले से है कि बहलोल जो है काफ़ी दिनों से कोशिश कर रहा था बादशाह से मिलने की, हारून रशीद से, तो नहीं मिल पाया। उसके जो दरबान थे नहीं जाने दे रहे थे। एक दफ़ा जो है बहलोल टहल रहा था दरिया के किनारे और हारून का जो था महल वो भी इसी दरिया के किनारे था, तो ऊपर से हारून ने देखा कि बहलोल टहल रहा है, तो कहा कि जी इसको मेरे पास भेजो। ऊपर से कोई छबड़ी वगैरह जो है फेंकी गई, उसी में इसको डाला गया और फौरन जो है उठा लिया ऊपर जो है पहुंचने के लिए। तो हारून ने यही पूछा कि खुदा के करीब जो है वो जल्दी कैसे पहुंचते हैं। तो बहलोल ने कहा कि मैं कई दिनों से कोशिश कर रहा था, नहीं पहुंच पाया, लेकिन जब तूने चाहा तो देरी नहीं लगी। तो ये दो जो है ना वो किस्म के अफराद होते हैं। एक अफराद वो होते हैं जो खुद कोशिश करते हैं और किसी मकाम तक पहुंचते हैं, अल्लाह तबारक ताला उनकी उस मेहनत का नतीजा उनको देता है, उस जिहाद का मुजाहिदे का नतीजा देता है। कुछ ऐसे अफराद होते हैं कि उन्होंने कोई ऐसा काम किया है, कोई ऐसी नेकी की है कि खुदा को वो इतनी पसंद आ गई कि खुदा ने फैसला किया कि इसको करीब करना है। तो ये दो किस्म के अफराद होते हैं, ये दोनों दुनिया में होना मुमकिन है। जहाँ तक जो है दूसरे सवाल का ताल्लुक है, इसको तफसील से तो हम आगे फिर बयान करेंगे, अभी हमने ये मौजू जो है बयान नहीं किया। लेकिन आप मिसाल इस तरह से देख लें कि अगर एक बच्चा हो छोटा सा, ये बच्चा अगर ज़िद्दी हो और माँ उसको उठाना चाहती है ज़मीन से और ये नहीं उठ रहा, तो बड़ा मुश्किल होगा उसको उठाना। लेकिन एक बच्चा है, अपने आप को माँ के हवाले कर देता है, अब माँ उसको जहाँ पे उठा के ले जा सकती है आराम से, सुकून से, ना बच्चा परेशान होगा ना माँ को कोई तकलीफ होगी। तो अगर हम अपने सब अख्तियारात अपने रब के हवाले कर देंगे तो फिर आसान हो जाएगा, वो जहाँ पे उठा के ले जाना चाहता है उठा के ले जाएगा, क्योंकि हमने सारे अख्तियारात उसी के हवाले किए हुए हैं। लेकिन अगर हमने कुछ अख्तियारात अपने पास रखे हैं, कुछ खुदा को दिए हैं, तो फिर ज़रा मुश्किल हो जाता है कि खुदा भी ऐसा नहीं है कि ज़बरदस्ती इंसान को जो है वो किसी राह पे लगा दे, जब बंदा खुद आमादा ना हो, जब बंदा जो है खुद उसकी मारिफत ना रखता हो। तो इसमें खुद इंसान की अपनी जो जिसको कहते हैं कि ये एक होनी चाहिए कि जब तक मैं अपनी तमाम चीज़ें, हत्ता के रजा, हत्ता के खुशी, हत्ता के गमी, ये जब खुदा की रजा के हवाले नहीं करूँगा तब तक किसी मकाम तक नहीं पहुँचूँगा। अगर इंसान ऐसा कर लेता है तो उसके लिए आसान हो जाता है फिर आगे रास्ता, लेकिन अगर इंसान जो है ऐसा नहीं करता तो फिर मुश्किल हो जाता है उसके लिए।
यानी विलिंगनेस उसकी होनी चाहिए, आप ये बता रहे हैं ना,
बिल्कुल
अपने
होनी चाहिए।
अपने हवाले के।
जी हाँ, क्योंकि इन्ना हदैना हो सबीला इम्मा शाकरा व इम्मा कफूरा, अल्लाह तबारक ताला किसी पे जबर नहीं करता, किसी पे इकराह नहीं करता, ला इकराह फिद्दीन। ये जो जिद करके अगर किसी जगह बैठ गया है और जहालत की बुनियाद पे, अब खुदा भी जबरदस्ती उसको जो है रास्ते पे नहीं लगा।
सही। एक चीज और पूछ सकती हूँ अगर थोड़ा सा आपके पास टाइम हो, कि हमारे बुजुर्गों में से या कोई हमारे अजदाद में से ऐसे कोई बुजुर्ग गुजरे हों कि जो दुआ मांग के गए हों, अगर कि मेरी नस्लों में कुछ लोग नेक हों या इस तरह से अल्लाह के रास्ते पे चलें, तो क्या वो हम में से कोई हो सकता है, या हम दुआ करें हमारी नस्लों में से कोई ऐसा हो कि जिसको इमरजेंसी में अल्लाह इस तरह से एक वो, यानी कि आप कह लें या जो भी, कि उसने कुछ ना किया हो लेकिन उसको अल्लाह अपने करीब करने के लिए आमादा कर दिया, वो उस तरफ उसका ध्यान खुद ब खुद हो जाए।
जी बिल्कुल ऐसा है। आप देखें इस हवाले से कुरान मजीद ने हज़रत इब्राहिम और हज़रत इस्माईल की दुआ सूरे बकरा में जो है वो बयान की है कि दोनों जब खाने काबा की दीवारें उठा रहे थे और मुख्तलिफ दुआएं मांग रहे थे, उनमें से एक दुआ ये है, वजालना मुस्लिमैन लक, हम दोनों को अपना फरमा बरदार बनाए रख, व मिन ज़ुर्रियतना मुस्लिमतन लक, व मिन ज़ुर्रियतना उम्मतन मुस्लिमतन लक, हमारी ज़ुर्रियत में भी एक गुरोह हो जो तुम्हारा फरमा बरदार। तो अल्लाह तबारक ताला ने हज़रत इस्माईल की ज़ुर्रियत में हज़रत इस्माईल से लेके रसूल अकरम तक और रसूल अकरम से लेके आखिरी इमाम तक ये उम्मत मुस्लिमा रखी है, जो हर तरह से खुदा के आगे फरमा बरदार हैं, झुके हुए हैं, तस्लीम किए हुए हैं। तो ये दुआ अच्छी दुआ है, और अगर खुदा कबूल कर ले तो फिर अल्लाह तबारक ताला उसका इंतज़ाम भी करता है। इसी तरह से एक दुआ है कि पालने वाले रब्बना, नमाज के हवाले से है कि मेरे औलाद को भी जो है वो नमाज मुकीम न सलात, के हमारी जो है औलाद में भी नमाजी
जो था जालाना मिनल मुस्लिमीन जिस केड़ में आता है।
जी इसी तरह से है। तो ये दुआ है, और इसी इसी हवाले से जो दुआएं हैं अच्छी दुआएं हैं, ये मांगनी चाहिए, और अल्लाह तबारक तआला अगर कबूल फरमा ले तो ये होता है।
बहुत शुक्रिया। सलामत।
जी आगा साहब, मैं साबित अली बात कर रहा हूँ। एक सवाल ये था कि अगर तसव्वुफ जो है वो इरफान अमली है तो फिर तो ये एक पसंदीदा चीज है, तो जिस तसव्वुफ की मुखालफत की गई है इमाम मासूमीन अलैहिम सलाम के जबान से, तो क्या तसव्वुफ फिर दो किस्म का हो जाएगा, एक पसंदीदा और गैर पसंदीदा?
जी यही मैंने कहा कि इसको फिर हम आगे जो है वो बयान करेंगे, लेकिन आपने सवाल पूछ लिया है तो मैं थोड़ी सी वजाहत कर देता हूँ कि ये तो एक बुनियादी थ्योरी हुई कि इंसान कल्ब को अगर तज़किया कर ले तो उसके लिए मुशाहदे का रास्ता खुल जाता है। अब सवाल यह है कि ये तज़किया कैसे किया जाए। ये तज़किये के मुख्तलिफ रास्ते हैं। एक वो रास्ता है कि जो कुरान मजीद और आइम्मा ने बयान किया है, ये दुरुस्त रास्ता है तज़किये। कुछ अफराद आते हैं जो अपने रास्ते बनाते हैं, खुद बनाते हैं रास्ते, तो वो फिर जो है तसव्वुफ़ का रास्ता जो है वो गलत हो जाता है। तो तसव्वुफ़ जो सही और गलत होता है वो यहाँ से होता है कि तज़किये के लिए आपके पास रास्ता क्या है, तरीका क्या है, मेथड क्या है, कहाँ से लाए हैं ये आप मेथड, आपका अपना बनाया हुआ है, खुदा ने दिया है, आइम्मा अहले बैत ने बयान किया है, अंबिया ने बयान किया है। तो ये जो तज़किये का मेथड है इसकी बुनियाद पे फिर हम तय करेंगे कि ये तसव्वुफ़ सही है या गलत है। तो मेरा ख्याल है कि इसको हम आगे एक तफसील के साथ जब बयान करेंगे तो ज़्यादा वाज़े हो जाएगा। जिस तरह से लफ्ज़ तौहीद है, अब लफ्ज़ तौहीद शिया के पास भी है, अहले सुन्नत के पास भी है, सलफ़ी के पास भी है, देवबंदी के पास भी है, बरेलवी के पास भी है, लेकिन हर एक की डेफिनेशन अपनी अपनी है, लफ्ज़ एक ही है तौहीद। इसी तरह से ये जो इरफान और तसव्वुफ़ है ये लफ्ज़ एक है, लेकिन जहाँ पे फ़र्क आता है वो फ़र्क वहाँ पे आता है कि कल्ब का ये तज़किया करना कैसे है, इसका तरीका क्या है, इसका मेथड क्या है। अगर मेथड वो है जो कुरान और अंबिया और आइमा ने बयान किया है तो ये तसव्वुफ़ और इरफान सही है, अगर अपना बनाया हुआ है तो फिर वो ज़मानत खुद ही ले, कुरान मजीद और अल्लाह की वो ज़मानत ले। यहाँ से सही और गलत आप जो है समझ।
बहुत शुक्रिया आप साहब, बहुत शुक्रिया।
कहाँ से बात कर रहे थे साहब? जी जो लोग सवाल कर रहे हैं अपना सिटी जरूर मेंशन कर दें। जी माइक जी बताइए।
अस्सलाम वालेकुम, मैं सरगोधा से बात कर रही हूँ। आगे जान हमारा सवाल जो है ना वाकई करबला के कुछ कैरेक्टर्स के हवाले से है। एक जो है एक तरफ हुर हैं कि जो कि अचानक दोजख के किनारे खड़े हुए जन्नत की तरफ आ जाते हैं, और दूसरी तरफ जो है उमर साद है जो कि सहाबी का बेटा थे और पहचान रखते थे, अहल बैत की मकाम जानते थे, जानता था वो, और वो एकदम से जहन्नम के गड्ढे में गिर जाता है। तो ऐसी कौन सी सिफ़त थी जिसने हुर को इस मकाम तक पहुंचा दिया, और ऐसा कौन सी खामी या गुनाह अपनाया हुआ होगा उम्र साद ने जिसको उस जहन्नम के गड्ढे में गिरा दिया?
जी देखिए, सबसे पहले तो ये जो हजरत हुर का तज़किरा है ये तारीख में सिर्फ वहाँ से शुरू होता है कि जब इबन ज़ियाद इसको लश्कर दे के भेजता है 1,000 का कि जाओ और इमाम हुसैन का पीछा करो। इससे पहले की कोई तारीख हमें हुर की नहीं मिलती, लेकिन ऐसी बात नहीं है कि ये कोई शख्सियत, कोई छोटी शख्सियत थी। जब हम आगे तारीख में पढ़ते हैं और आशूर के दिन जब ये निकला था तो इसी के लश्कर में से एक ने कहा था कि अगर मुझसे कोई कूफे में पूछता कि अरब में सबसे बड़ा बहादुर कौन है तो मैं तो आपका नाम लेता। इसका मतलब ये कि इतनी बड़ी शख्सियत थी, इतनी बड़ी शख्सियत लेकिन उसका कोई तज़किरा तारीख में न हो। अब इसका मतलब एक तो ये हो सकता है کہ وہ اہل بیت کے نظریات سے ہی وابستہ شخصیت تھی, اس لیے تاریخ والوں نے اس کا کوئی زیادہ تذکرہ جو ہے کرنا مناسب نہیں سمجھا. آپ یہاں سے دیکھ لیں اس کو کہ اس کے اندر کیا خوبی تھی جو آپ نے سوال کیا ہے, اور عمر بن سعد کے اندر کیا برائی تھی. تو ہم دیکھتے ہیں کہ جب امام حسین سے ملاقات ہوتی ہے حر کی, پہلی منزل پہ یہ نماز ظہر اور نماز عصر امام کے ہی پیچھے پڑتا ہے, اپنی علیحدہ نماز نہیں پڑھتا ہے, امام کے پیچھے نماز پڑھی. تو یہاں سے آپ ایک اندازہ لگا لیں. پھر جو اصل اس کا عقیدہ اور چیز جو ظاہر ہوتی ہے, وہ اس وقت ظاہر ہوتی ہے کہ جب اس نے آ کے امام حسین علیہ السلام کے سواری کی جو ہے نا لگام تھامی اور کہا کہ میں آپ کو جانے نہیں دوں گا کوفے کی طرف. تو مولا نے ایک اس دور کا جو رائج جملہ تھا وہ کہا کہ اے حر, تیری ماں تیرے ماتم میں بیٹھے. تو حر کا جو جواب ہے اس جملے کے نتیجے میں, وہ ہمیں بتاتا ہے کہ اس کے اندر کیا اچھائی اور بھلائی تھی. حر کہتا ہے کہ اگر کسی بھی عرب نے مجھے اس طرح کا جملہ کہا ہوتا تو میں بھی پلٹ کے اس کو اسی کی ماں کا کسی طرح سے جملہ کہتا, لیکن میں آپ کے لیے یہ جملہ نہیں کہہ سکتا, اس لیے کہ آپ کی والدہ گرامی فاطمہ زہرا ہیں. تو آپ اندازہ لگا لیں کہ یہ حضرت فاطمہ زہرا کا جو احترام ہے حر کے اندر, یہ اصل خصوصیت ہے اس کو, یہ اصل بھلائی ہے اس کی, یہ اصل نیکی ہے اس کی, جو اس کو جہنم جانے نہیں دے رہی, اور عاشور کے دن پھر اس کو لے کے آتی ہے امام حسین کے پاس. تو حر کی اصل بھلائی یہ ہے, اصل اس کی خوبی یہ ہے. اس کے اندر بھی ایک طرح سے دنیا پرستی تھی, لیکن یہ جو احترام حضرت فاطمہ زہرا تھا یہ چھایا ہوا تھا اس کے اوپر, اس لیے وہ پھر دنیا پرستی کی طرف نہیں گیا. لیکن یہ جو عمر سعد ہے یہ دنیا پرستی کی طرف تھا, اور آپ دیکھیں کہ امام حسین سے کربلا میں اس کی ملاقاتیں ہوئی ہیں رات کے وقت میں دونوں لشکر کے بیچ میں. اس کی جو بھی جس کو کہتے ہیں کہ لالچ تھی وہ مولا نے ختم کر دی تھی. اس نے کہا تھا کہ جی میں اگر آپ کی طرف آؤں گا تو ابن زیاد میرا گھر جو ہے وہ جلا دے گا. مولا نے کہا کہ میں مدینہ میں اس سے بہتر گھر دوں گا. اس نے کہا کہ جی میری جو ہے وہ مالیات جو ہے وہ لے گا. مولا نے کہا میں اس سے زیادہ تو میں دوں گا. تو وہ ساری چیزیں اس کی ختم ہو گئی تھی, لیکن اصل جو اس کی تھی وہ اس کو اقتدار کی لالچ تھی. اس کو جو رے کا پروانہ ملا ہوا تھا وہ اسی پہ ڈیپینڈ تھا کہ جی امام حسین سے تم لڑنے جاؤ تو رے کی حکومت ملے گی. اب اس کے اندر ایک طرح سے دین بھی تھا, ایک صحابی کا بیٹا تھا اور مشہور صحابی کا بیٹا تھا, لیکن دوسری طرف جو دنیا پرستی تھی اور اقتدار پرستی تھی وہ زیادہ حاوی تھی اس کے اوپر, اور اسی نے اس کو خراب کیا, اور یہ جو ہے وہ قاتلان امام حسین میں سے بن گیا. تو اقتدار پرستی یہ عمر ابن سعد کے اندر جو برائی تھی اس نے اس کو خراب کیا, اور احترام فاطمہ زہرا جو حر کے اندر تھا وہ اس نے اس کو اچھا کیا.
السلام علیکم آغا صاحب, بہت علمی باتیں ہم نے آپ سے فیضیاب ہوا ہے آپ کی علمی باتوں سے. میرا ایک سوال ہے کہ تصوف کی جانب آمادہ ہونے کے لیے اور اس منزل عرفان میں قدم رکھنے کے لیے کیا ہم کو ایک خاص انوائرمنٹ ترتیب دینا پڑے گا, یا یہ جو ہم لوگ جس طرح ایک روزمرہ میں بہت ساری ذمہ داریوں کے ساتھ چل رہے ہوتے ہیں تو کیا اس کے لیے خاص ماحول جو ہے وہ ہمیں بنانا پڑے گا, یا ہم کس طرح اس کو جو ہے وہ روزمرہ کے میں جو ہے اس کو حاصل کر سکتے ہیں, یعنی منزل عرفان کی طرف قدم رکھنا اور تصوف کی جانب اپنے پہلے قدم کو بڑھانا. جزاک اللہ خیر.
کہاں سے بات کر رہے ہیں؟
میں سیمی زہرا بات کر رہی ہوں کراچی سے.
جی بنیادی طور پہ دیکھیں اگر انسان اس ماحول کو، اس معاشرے کو چھوڑ کے اور اپنے لیے ایک ایسا ماحول بنا لے کہ جہاں پہ ڈسٹریس کرنے والی کوئی چیز نہ ہو، یہ دین اسلام میں نہیں ہے، یہ روحبانیت ہے جو کہ عیسائیوں نے ایجاد کی تھی۔ قرآن مجید کہتا ہے کہ یہ خدا نے، اللہ تبارک و تعالیٰ نے ان کے اوپر فرض نہیں کی تھی روحبانیت، یہ خود انہوں نے ہی ایجاد کی تھی، لیکن اس کو پھر خود بھی جو ہے صحیح طور پہ چلا نہیں پائے۔ تو ایک آدمی دنیا سے نکل جانا، شہر سے نکل جانا، ایک اپنے لیے چھوٹا سا جدا ماحول بنا لینا، یہ کوئی عرفان نہیں ہے۔ عرفان یہ ہے کہ اسی دنیا میں رہے، اسی معاشرے میں رہے، اسی گھر میں رہے، اسی ماحول میں رہے، لیکن اپنے آپ کو برائیوں سے اور گناہ سے آلودہ نہ کرے، یہی انسان کا کمال ہے۔ اگر کسی ایسی جگہ چلا جائے جہاں پہ برائیاں نہ ہوں، گناہ کی طرف دعوت ہی نہ ہو، تو پھر گناہ نہ کرنا کوئی کمال نہیں۔ کمال اسی وقت ہے کہ جب دعوت بھی ہو اور پھر بھی انسان اس کی طرف نہ جائے، تب انسان کا ارادہ مضبوط ہوتا ہے، تب انسان کی جو وجود ہے وہ مستحکم ہوتا ہے۔ یہ جو اللہ تبارک و تعالیٰ انسان کو مشکلات میں سے گزارتا ہے، مشکلات میں سے گزارنے کا مطلب ہی یہی ہوتا ہے کہ اس کا باطن پختہ ہوتا ہے۔ اگر یہ مشکلات میں سے نہ گزرتا تو اس کا باطن کچا رہتا، وہ پکا نہیں ہونا تھا۔ پختہ ہونے کے لیے مشکلات میں سے گزرنا چاہیے، اس لیے اسی معاشرے میں رہنا ہے، اسی گھر میں رہنا ہے، علیحدہ سے کوئی اپنا جدا کوئی ماحول نہیں بنانا۔ یہ جدا ماحول بنانا یہ روحبانیت ہے اور اسلام نے اس کو قبول نہیں کیا۔ اسی ماحول میں رہتے ہوئے بنیادی طور پہ انسان کو اس طرف متوجہ ہونا ہے کہ یہ جتنی کائنات ہے یہ سب فانی ہے، یہ فنا ہونا ہے، اس میں کوئی چیز باقی نہیں ہے، لیکن جو آخرت ہے وہ باقی ہے۔ اگر انسان اس کو اچھے طریقے سے سمجھ لے تو پھر فانی چیزوں کے پیچھے نہیں بھاگتا، فانی چیزوں کو اپنی زندگی کا مقصد نہیں بناتا، پھر وہ باقی چیزوں کو اپنی زندگی کا مقصد بناتا ہے۔ اس کی توجہ پھر فانی چیزوں پہ ہوتی نہیں ہے۔ فانی چیزیں آئیں تو بھی ٹھیک ہے، نہ آئیں تو بھی ٹھیک ہے، ملا تو بھی ایک جیسا، نہ ملا تو بھی ایک جیسا، اصل میں اس کی توجہ جو ہے وہ باقی چیزوں کی طرف ہوتی ہے۔ تو یہ اگر معرفت انسان کے پاس آ جائے کہ جس کائنات میں، جس دنیا میں ابھی میں رہ رہا ہوں یہ فانی ہے، میں بھی فانی ہوں، اس کی ہر چیز فانی ہے، فانی کے پیچھے بھاگنا کیا ہے، یہ عقل مندی نہیں ہے۔ جبکہ باقی جو ہے وہ صرف خدا ہے اور جو چیزیں خدا کے پاس ہیں، اس کے لیے توجہ، اس کی طرف توجہ رکھنا اور اس کے لیے کوشش کرنا، یہی اصل میں جو ہے وہ عرفان کے حوالے سے ہے۔ تو یہ معرفت انسان کو اسی معاشرے میں رہ کے ہی حاصل کرنی ہے، نکل نہیں جانا، علیحدہ سے کوئی ماحول نہیں بنانا، یہی معاشرے میں رہتے ہوئے معرفت اپنی بہتر کرنی ہے اور پھر اسی معرفت کی بیس پہ آگے بڑھنا۔ جی
السلام علیکم۔ جیسے کہ سر آپ نے آج کے لیکچر میں کہا کہ الہام اللہ تعالی کی طرف سے بندے کو آتی ہے، تو میرا سوال یہ تھا کہ الہام کے کتنے اقسام ہیں؟ جیسے کہ بعض لوگوں کو اچھے اچھے خواب آتے ہیں، الہامی خواب آتے ہیں، کیا وہ درست ہوتے ہیں یا نہیں؟ مطلب وہ صرف خواب ہی ہوتے ہیں، مطلب یا مثلا کسی کو بیٹھے بیٹھائے ایسے الہام آتے، تو وہ کیسے، کس طرح کے لوگ ہوتے ہیں جن کو الہامی خواب آتے ہیں؟ جیسے بعض اوقات مجھے بھی اچھے اچھے خواب آتے ہیں اور وہ خواب اتنے اچھے اور اتنے مطلب ہوتے ہیں، ٹرو ہوتے ہیں، کہ میں بعض مولانا یا مجتہدین سے میں رابطہ کر کے پوچھتی ہوں تو وہ لوگ کہتے ہیں کہ آپ کا خواب بالکل صحیح ہے۔ یہ مطلب اس بارے میں آپ پلیز ہمیں سمجھا سکتے ہیں؟
جی دیکھیں، جو خواب کے سرچشمے ہیں وہ تین ہیں، تین جگہ سے انسان کے پاس خواب آ سکتا ہے۔ ایک تو انسان کی خود اپنی خواہشات ہیں جو دن میں اس کے اندر پیدا ہوئی ہیں، और किसी भी वजह से वो ख्वाहिशात पूरी नहीं हुई, दबा दिया उनको अपने जहन में, अपने लाशऊर में दबा दिया, तो सोने के बाद वो लाशऊर से फिर जो है वो शऊर में आ जाती हैं, ये भी एक ख्वाब हो सकता है। तो ख्वाब का एक सरचश्मा इंसान की अपनी ख्वाहिशात हैं जो दिन में उसके अंदर पैदा हुई थी लेकिन पूरी नहीं हो सकी और उसने दबा दिया उसको, ये ख्वाब की सूरत में आ सकती है। एक ये है ख्वाब का सरचश्मा। दूसरा जो ख्वाब का सरचश्मा है वो ये है कि अल्लाह तबारक तआला ने शैतान को भी कुछ इस तरह की कुव्वतें दी हुई हैं कि नींद की सूरत में इंसान के जहन के पर्दे पे कुछ ख्वाब की सूरत में चीज़ें ला सकता है, तो इसको शैतानी ख्वाब कहते हैं। ये दूसरी जो है दूसरा सरचश्मा है ख्वाब का। तीसरा सरचश्मा ये है कि इंसान की रूह जब इस जिस्मानी बदन से ज़रा उसका राबता कम होता है, इसलिए कि इंसान की जो रूह है उसके बुनियादी तौर पे दर्जात होते हैं। एक तो दर्जा रूह का वो है जो नबातात में है, नबातात में जो रूह है उसी की वजह से नबातात बढ़ते हैं, ग़िज़ा लेता है और बढ़ता है। अगला दर्जा जो है वो जानवरों के पास है कि जिसमें हवा से खमसाएँ और इरादे से हरकत करता है। इंसान के पास रूह का तीसरा एक दर्जा भी है, वो अक्ल है। ये जो अक्ल वाली रूह है ये तीसरा दर्जा इंसान के पास है। फिर जब इंसान मोमिन होता है तो उसके बाद रूह का चौथा दर्जा आता है, उसको रूह ईमान कहते हैं। जब इंसान ख्वाब की सूरत में होता है, नींद की सूरत में होता है, तो ये जो नबातात वाली रूह है ये इंसान के पास होती है, और इसी तरह से जो हैवानात वाली रूह है उसका राबता भी एक तरह से होता है। बाकी जो अरवाह हैं वो इस जिस्म से राबता अपना तोड़ लेते हैं। हो सकता है कि वो अरवाह आलम बरज़ख में जाएं, आलम अरवाह में जाएं, वहाँ से कुछ उलूम हासिल करें और वापस आएं। ये इल्हाम जो है वो दुरुस्त होता है, या ये ख्वाब जो है वो सही होता है। बाकी पहले वाले जो दो ख्वाब हैं जिनका सरचश्मा एक ख्वाहिशात है, दूसरा शैतान है, वो दुरुस्त नहीं होते। अब सवाल ये है कि कैसे मालूम हो कि ये ख्वाब जो है उसका सरचश्मा क्या है? तो आम इंसान के पास इसका कोई तरीका नहीं होता कि मालूम कर ले कि पता नहीं ये मेरी ख्वाहिशें हैं, पता नहीं शैतान की तरफ से है, या पता नहीं जो है वो मेरी रूह गई है आलम अरवाह में और आलम बाला में और वहाँ से हासिल किया है। तो फिर इसको जो ख्वाबों की ताबीर के महारत रखते हैं उसकी तरफ रुजू करना चाहिए और उनसे उन ख्वाब की जो ताबीर है वो मालूम करनी चाहिए। वो फिर बता सकते हैं कि शैतानी ख्वाब है या ख्वाहिशात का है या मसलन हकीकी है। ये आम इंसान के पास कोई परख या कोई तरीका नहीं है कि वो जान सके कि मेरा ख्वाब जो है कहाँ से है। ये जो इल्हाम मैंने कहा था उसका एक जो जरिया है वो यही ख्वाब भी है, लेकिन ख्वाब के बग़ैर भी इल्हाम हो सकता है जो कि जागते हुए इल्हाम होता है, वो जागते हुए इल्हाम का भी एक इल्हाम की किस्म है। तो बहरहाल मेरा ख्याल है कि एक हद तक जो है बात वाज़ेह हो गई।
सर आपसे एक और सवाल करना था, आई एम रियली सॉरी, कि मतलब अगर ये जागते हुए इल्हाम मतलब किस किस्म के लोगों को आएगा? जैसे कि आपने लेक्चर में बताया कि जो बाईमान लोग हैं उनको आते हैं, मतलब अगर हम लोग आइमा को जैसे इमामों को अपने पाक इमाम को ख्वाब में देख सकते हैं, क्योंकि मैं ऐसे ख्वाब हमेशा देखती रहती हूँ और वो भी हमेशा जब मैं तहारत में होती हूँ ख्वाब में होती हूँ तो मैं हमेशा माशाल्लाह अच्छे ख्वाब देखती हूँ, क्या ये मेरे ख्वाब सही होते हैं? क्योंकि और क्या हम देख सकते हैं अपनी इस मतलब आंखों से आलम ख्वाब में, या नहीं वो भी शैतानी ख्वाब में शुमार होगा?
जी, आलम ख्वाब में जो शैतान है वो नबी या इमाम की सूरत नहीं इख्तियार कर सकता, ये उसके लिए पाबंदी है, उसको ये इख्तियार नहीं है कि नबी या इमाम की सूरत अख्तियार करे। लेकिन मसला ये है کہ ہم نے اپنی زندگی میں نبی کو نہیں دیکھا, ان کی شکل و صورت ہمیں نہیں معلوم, اسی طرح سے آئمہ کو بھی ہم نے اپنی زندگی میں نہیں دیکھا, ان کی بھی شکل و صورت ہمیں صحیح طور پہ معلوم نہیں ہے. اب ایک شکل و صورت ہم نے دیکھ لی خواب میں اور سمجھ لیا کہ یہ امام ہے, تو اب میرے پاس یقین نہیں ہے کہ یہ واقعی صحیح ہے یا غلط ہے, کیونکہ اگر میں نے ظاہراً جو ہے وہ شکل و صورت دیکھی ہوتی مثلا امام کی اور اسی شکل و صورت میں خواب دیکھا ہوتا تو پھر تو شیطان اس صورت میں نہیں آ سکتا, لیکن مجھے تو نہیں معلوم, میں نے نہیں دیکھی ظاہراً, تو مجھے کیسے معلوم کہ یہ امام کی شکل و صورت ہے یا کسی اور کی شکل و صورت ہے, تو اس حالت میں پھر جو ہے یقین نہیں ہوتا, اس حالت میں پھر یقین نہیں ہوتا, پھر ایک اطمینان ٹائپ کا انسان کو اپنے اندر آ جاتا ہے کہ جی دل مطمئن ہو گیا ہے ایک حد تک, لیکن اس کو بھی پھر رجوع کرنا چاہیے یہ جو خواب کی تعبیر جانتے ہیں ان کے ان کی طرف, کیونکہ خواب کی تعبیر بھی ایک پورا علم ہے اور کافی مشکل علم ہے. عام ہم آدمی جو ہے وہ جب تک باقاعدہ اس کو نہ سیکھیں تب تک جو ہے سمجھ میں نہیں آئے گا. اس لیے امام کو ہم دیکھ سکتے ہیں, خواب میں بھی دیکھ سکتے ہیں, نبی کو بھی دیکھ سکتے ہیں, لیکن مجھے نہیں معلوم کہ میں نے جو دیکھا ہے یہ نبی ہے کہ نہیں ہے, یہ امام ہے کہ نہیں ہے.
سر ایک بہت آخری آپ کو میں زحمت دوں گی, اور کیونکہ جب بھی مطلب میں نے خواب دیکھا ہے تو اس میں میں نے صرف نور کو دیکھا ہے, ایسے کسی شخصیت کو یا کسی کے چہرے کو میں نے کبھی نہیں دیکھا ہے, صرف چہرے پہ نور ہوتا ہے اور اسی طرح میں نے دیکھا ہے جس طرح لاسٹ ایئر میں نے خواب میں دیکھا تھا, کیونکہ میرا بچہ بیمار ہے, وہ بول بھی نہیں سکتا ہے, تو اس کے لیے میں نے رات کو میں بہت روئی, کیونکہ میں ہمیشہ آئمہ سے میں نے وہ کی تھی نیت کی تھی کہ اگر میرا بچہ صحیح ہو جائے تو میں ہر سال علم نکالوں گی حضرت عباس کا. تو پچھلے سال ہم لوگ آسٹریلیا میں تھے تو وہاں پہ ہمارا روزگار سب کچھ بند ہو گیا تھا, میں پاکستان سے علم نکالتی تھی, تو میں رو رو کے میں نے جائے نماز پہ کہا کہ مولا عباس آپ نے میرے بچے کو شفا نہیں دی ہے, 7 سال پورے ہو گئے ہیں اور اس کے بعد میں نہیں نکالوں گے علم. تو میں رات کو اسی طرح وضو کی حالت میں سو گئی, رات کو جیسے ہی خواب کے عالم میں میں نے دیکھا, خواب کے عالم میں میں نے دیکھا کہ ایک بزرگ گھوڑ سوار میرے پاس آیا اور میرا نام پوچھ رہے اور مجھ سے پوچھ رہے کہ تم اللہ تعالیٰ سے کیوں نا امید ہو. میں رو کے کہتی ہوں کہ میں نا امید نہیں ہوں. پھر کہتے آپ آئمہ سے نا امید ہو, میں نے کہا ہاں میں نا امید ہوں, کیونکہ میں اتنے سال میں گر گرا رہی ہوں, میں رو رہی ہوں, میں منتیں مانگ رہی ہوں, میں کربلا آئی ہوں, مجھے کبھی نہیں ملا. تو اسے کہا مومنہ آپ نے کیوں اپنا علم چھوڑ دیا ہے. میں نے رو کے کہا کہ بس میں نے چھوڑ دیا. کہتا ہے کہ علم عباس ہیں تم نہیں چھوڑو. پھر میں نے کہا اے بزرگ مجھے اپنا علم واپس دے دو. پھر کہتی ہے کہ مومنہ میرے دونوں ہاتھ قطع شدہ ہے, میرے ہاتھ نہیں ہے, آپ لے لو اپنا علم. تو وہ سب اس علم میں لے لیتی ہوں ان سے. تو جب میں کوشش کرتی ہوں کہ ان کی طرف دیکھوں تو صرف روشنی ہی روشنی اور سبز لباس میں ہیں اور میں کچھ نہیں دیکھ سکتی ہوں. تو اس بارے میں میں نے بہت عالم دین سے بات کی اور پھر اگلی صبح میں نے بہن کو کہا کہ نہیں میں علم نہیں چھوڑ سکتی ہوں, آپ علم نکال لو انشاءاللہ, جو بھی ہو اللہ دیکھا جائے گا انشاءاللہ. میں ہمیشہ اس طرح کے خواب دیکھتی ہوں سر, مطلب اس طرح نہیں کہ میں کسی کے چہرے کو دیکھوں, دیکھتی ہوں لیکن وہ صرف اور صرف روشنی میں دیکھتی ہوں, نور دیکھتی ہوں.
جی اتفاق سے میں نے خواب کی تعبیر کے حوالے سے تھوڑا سا مطالعہ کیا ہے, لیکن زیادہ میں خواب کی تعبیر نہیں جانتا. تھوڑا مطالعہ جو ہوتا ہے وہ پھر انسان کو جو ہے نا ناقص بناتا ہے, اس لیے میں کبھی خواب کی تعبیر جو ہے اپنی طرف سے نہیں کرتا جب تک کہ کوئی مطالعہ کمپلیٹ نہ ہو. اس لیے میں آپ کی خواب کی تعبیر کے حوالے سے کچھ نہیں کہہ سکتا, کیونکہ میں اس میں مہارت نہیں رکھتا ہوں. یہ باقاعدہ ایک علم ہے جو کہ باقاعدہ سیکھا جاتا ہے اور اس میں انسان کو محتاط ہونا چاہیے. اگر اس کو معلوم ہے تو پھر بتائے ورنہ نہ بتائے. اس لیے میں سیدھی سیدھی میرا جواب یہ ہے کہ میں اس علم کو نہیں جانتا.
شکریہ آپ کا بہت بہت شکریہ.
جی جواد بھی صاحب.
السلام علیکم. کبنا
علیکم السلام.
میں موضوع سے ہی مطلب گفتگو کرنا چاہتا ہوں تھوڑا سا. ایک تو جو آپ نے حوالہ دیا تھا امام علی علیہ السلام کے خطبے کا, تو نہج البلاغہ میں اس کا ریفرنس دے سکیں گے؟
جی, یہ جو پہلا میں نے دیا تھا یہ 220 نمبر تھا اور دوسرا 222 تھا, لیکن جو ہمارے یہاں اردو میں چھپتے ہیں وہ شاید نمبر تھوڑے سے آگے پیچھے ہوتے ہیں. تھوڑے سے نمبر آگے پیچھے دیکھیں گے تو آپ کو مل جائے گا. شاید یہ جو 220 والا ہے وہاں پہ آپ کو مفتی جعفر حسین کے پاس 217 میں ملے, اور یہ جو ہے وہ 19 میں ملے, دوسرا والا جو ہے 22 والا. تو یہ تھوڑا سا پیچھے جا کے دیکھیں گے تو آپ کو ملے گا, یہ 222 اور 220 ہے.
اچھا, اب موضوع سے متعلق سوال. سوال یہ ہے کہ تصوف مطلب کہ جو بھی طریقہ عرفانی جس کو آپ کہہ رہے ہیں, اگر اتنا ہی کوئی اہم چیز تھی تو آئمہ نے اس کو مطلب ہے کہ باقاعدہ ان اصطلاحات کو استعمال کیوں نہیں کیا؟ اگر کیا ہے تو مطلب رہنمائی فرمائے.
جی دیکھیں, اصطلاحات استعمال نہ کرنا اور بات ہے, اور خود وہ علم اور اس کی جو بنیادیں ہیں بیان کرنا وہ اور بات ہے. مثلا دیکھیں, قرآن مجید میں لفظ زکوٰۃ ہے. یہ زکوٰۃ وہ نہیں ہے جو آج کل ہمارے ہاں رائج لفظ زکوٰۃ ہے, کیونکہ ہمارے ہاں رائج لفظ زکوٰۃ یہ فقہ ہی ہے, اور فقہ میں جو زکوٰۃ ہے اس کو قرآن مجید نے صدقہ کہا ہے. قرآن مجید میں لفظ زکوٰۃ کے لیے لفظ صدقہ آیا ہے. جہاں پہ وجوب کا ذکر ہے وہاں پہ کہا گیا ہے کہ خود من اموالہم صدقتن, ان سے صدقہ جو ہے حاصل کریں, لیں ان کے اموال میں سے, تو تطہرہم وتزکیہم, ان کو پاک کریں اور ان کا تزکیہ کریں. اور جہاں پہ پھر جو ہے تقسیم کا ذکر ہے تو کہا گیا ہے کہ انما الصدقات للفقراء والمساکین, کہ صدقات جو ہے فقراء اور مساکین کے لیے ہیں. تو قرآن مجید نے اس کو صدقہ کہا ہے, لیکن فقہی زبان جب بنی تو اس کو ہم نے زکوٰۃ کہہ دیا. تو یہ اصطلاحات بعد میں وجود میں آتے ہیں جب وہ علوم بنتے ہیں, لیکن اس کا مطلب یہ نہیں ہے کہ فقہ جو ہے وہ آئمہ نے بیان نہیں کی. نہیں, آئمہ نے فقہ بیان کی ہے, لیکن اس کو ایک منظم انداز میں ایک اصطلاحوں کے ساتھ وہ بعد میں بننا شروع ہوا ہے. اسی طرح سے آپ جو ہے وہ عرفان اور تصوف کو دیکھ لیں. عرفان اور تصوف کے جو حقائق ہیں وہ قرآن مجید اور آئمہ اہل بیت سے ہیں. جو بھی عرفان اور تصوف کی حقیقت قرآن یا اہل بیت کے علاوہ ہو وہ نقلی ہوگی, وہ اصلی نہیں ہوگی. حقائق وہاں سے ہیں, لیکن اس کو باقاعدہ علم بنا کے, اصطلاحیں بنا کے اس کو بیان کرنا, یہ پھر علماء کا کام ہے جو کہ بعد میں علماء نے کیا ہے. اسی لیے آپ اگر اسی کو دیکھنا چاہیں, مثلا اصول کافی میں روایت ہے کہ باب یقین کے باب میں ہے, یہ کتاب ایمان والکفر کا جو یقین کا باب ہے وہاں پہ یہ روایت ہے. رسول اکرم صبح کی نماز پڑھ کے جب پیچھے دیکھا تو ایک نوجوان نظر آیا جو عبادت اور شب بیداری کی وجہ سے جو ہے نا وہ اپنے سر کو کنٹرول بھی نہیں کر رہا تھا, کبھی سر اس کا ایک طرف کبھی دوسری طرف. تو رسول اکرم نے پوچھا کہ تم نے کس حال میں صبح کی ہے؟ تو اس نے کہا کہ میں نے یقین کی حالت میں صبح کی ہے. رسول اکرم نے سوال کیا کہ ہر یقین کی علامت ہوتی ہے, تمہاری علامت کیا ہے تمہارے یقین کی؟ تو اس نے پھر جو ہے پورا اپنا تفصیل بیان کیا کہ جی میرے یقین نے مجھے دنوں میں بھوکا اور پیاسا رکھا ہے, رات کو بیدار رکھا ہے, اور اس کا نتیجہ یہ ہوا ہے کہ اس وقت جیسے کہ میں جہنم کو دیکھ رہا ہوں اور جیسے کہ میں اس میں لوگوں کو جلتا ہوا دیکھ رہا ہوں, اور جو آگ کی جو آوازیں ہیں وہ بھی میں جیسے کہ سن رہا ہوں, اور جیسے کہ میں جنتیوں کو دیکھ رہا ہوں, اور جیسے کہ میں اس میں نعمتوں کو دیکھ رہا ہوں, تو یہ جو جیسے کہ دیکھنا دیکھنا یہ وہی مشاہدے والا مسئلہ ہے. تو رسول اکرم نے جب اس کی بات پوری سنی تو کہا کہ اپنے اس حال کی حفاظت کرنا. تو اس نے کہا یا رسول اللہ آپ دعا فرمائے میرے لیے کہ اللہ مجھے شہادت کا درجہ نصیب ہو. تو رسول اکرم نے دعا فرمائی اور کہا گیا ہے کہ یہ پھر جنگ موتا میں حضرت جعفر طیار کے ساتھ گیا اور ساتواں شہید ہے یہ. تو یہ سارے جتنی حقائق ہیں یہ سارے آئمہ اہل بیت سے ہیں اور سارے قرآن مجید سے ہیں, لیکن اس کو اصطلاحات کی شکل و صورت دینا یہ علماء کا کام ہے. جی
خوب. ایک چھوٹی سی چیز ضمنی ہے کہ
جی
اس میں مطلب ہے کہ جو یقین ہے اس کو مطلب ہے کہ خدا کہ میں جو کام کر رہا ہوں یہ یا مجھے مطلب جو بات میں سمجھ رہا ہوں یہ من جانب خدا ہے یا نہیں ہے, یا من جانب مطلب ہے کہ بالکل ایسی چیز کہ اس میں ذرا تقسیم کرنا بہت مشکل ہو کہ صحیح اور غلط کی تقسیم, وہ اس میں مطلب ہے کہ کیسے جو ہے وہ تھوڑا سا مطلب ہے کہ مہارت حاصل کی جا سکتی.
دیکھیں اگر تو معاملہ شرعی ہے, حلال و حرام کا معاملہ ہے, تو اس میں انسان کے لیے دو طریقے ہیں. ایک یہ کہ خود محقق بنے, قرآن و سنت کو اچھے طریقے سمجھ سکتا ہو, وہاں سے احکام حاصل کرے, اسی پہ چلے. یا پھر جو ہے وہ دوسرا یہ ہے کہ جو محقق ہیں ان کی تحقیق پہ چلے, جس کو ہم تقلید کہتے ہیں. شرعی مسائل میں تو یہ طریقہ ہے جو ائمہ اہل بیت نے بیان کیا ہے حلال و حرام میں, کہ جی آپ یا خود محقق بنیں, قرآن و سنت کو ذریعہ بنائیں, اس میں سے احکام حاصل کریں, آپ کو معلوم ہو جائے گا حلال کیا ہے حرام کیا ہے. یا اگر آپ محقق نہیں ہیں تو کسی محقق کی تحقیق پہ عمل کریں, جس کو ہم تقلید کہتے ہیں. جہاں تک سوال ہے حلال و حرام کے علاوہ چیزوں کا, تو پھر وہاں پہ ایک طرح سے جو ہے نا وہ عرفان اور تصوف کا معاملہ آ جاتا ہے کہ حقائق کائنات کیا ہیں. اب اس کا حلال و حرام سے تعلق نہیں ہے کہ میں اس کو کھاؤں یا نہ کھاؤں, یہ کھانے پینے والی چیز نہیں ہے. تو اس میں پھر جو ہے جس کو کہتے ہیں کہ عرفان اور تصوف آتا ہے, لیکن ان چیزوں میں حلال و حرام میں ان سے تصوف کا تعلق نہیں ہے.
خوب.
جی
آگے ایک سوال ہے, اگر اسکرین پہ دکھا دیتا ہوں.
جی جی
جی آپ کو نظر آ رہا ہے؟
جی سندھ کے بزرگ کلندر بھی صوفی ہیں, ان کے عرفانی اور روحانی تصوف سے کیا تعلق. جی دیکھیں سندھ میں تصوف کے دو بنیادی طور پہ جس کو کہتے ہیں کہ حصے ہیں, یا کہیں کہ دو فرقے ہیں. ایک جو نارتھ سندھ ہے اس میں ہے, ایک جو ہے ساؤتھ سندھ ہے اس میں. ساؤتھ سندھ میں جو ہے اس کا جو اس کی جو علامت ہیں وہ شاہ عبد اللطیف بھٹائی ہیں تصوف اور عرفان کی, اور جو نارتھ میں ہے اس کی علامت جو ہے وہ سچل سرمست ہے. جو شاہ عبد اللطیف بھٹائی ہیں ان کا عرفان اور تصوف یہ اہل بیت کے عرفان و تصوف سے بہت زیادہ قریب ہے, بہت زیادہ قریب ہے. اور شاہ عبد اللطیف بھٹائی کے شاعری میں آپ کو کوئی بھی دعویٰ نہیں ملے گا کہ میں یوں ہوں میں یوں ہوں, جیسے کہ باقی تصوف میں ملتا ہے. شاہ عبد اللطیف کی پوری شاعری عاجزی سے ہے, یعنی خدا کے آگے اپنی عاجزی دکھانا. وہ کہتے ہیں کہ اگر تمہیں کچھ ملنا ہے تو ملنا بھی اسی عاجزی کے ذریعے سے, عاجزی کے علاوہ اور کوئی راستہ نہیں ہے تمہارے پاس, خدا کے پاس جو کچھ ہے اس کو حاصل کرنے کا. عاجزی کرو عاجزی کرو عاجزی کرو. اگر کچھ نہیں ملا تو اور زیادہ عاجزی کرو. یہ شاہ عبد الطیف بھٹائی اور ان کے خاندان اور جتنے ہیں یہ سارے اس تصوف سے وابستہ ہیں, یہ اہل بیت کے بہت زیادہ قریب ہے تصوف اور عرفان. لیکن جو نارتھ والا ہے جس کی علامت جو ہے سچل سرمست ہیں, اس کے پاس جو ہے وہ بہت بڑی دعوائیں ہیں ان الحق اور اس طرح کی بہت ساری دعوائیں جو کہ اہل بیت کے عرفان اور تصوف سے دور ہیں. جہاں تک تعلق ہے قلندر لال شہباز کا, وہ قلندر لال شہباز کی جو تاریخ ہے ہمارے ہاں سندھ میں وہ موجود نہیں ہے. ہمارے ہاں صرف سندھ میں قلندر لال شہباز جو رہے ہیں وہ 2 سے 2.5 سال سے زیادہ نہیں رہے. اصل میں یہ ایران کے تھے, جو کہ صوبہ آذربائیجان ہے, وہاں پہ کوئی مرند نام یا مرند نام سے شہر وہاں سے تھے. وہیں پہ پلے بڑھے اور جوانی کے بعد پھر وہاں سے نکلے ہیں, حجاز کی طرف گئے, وہاں پہ حج کیا, پھر وہاں سے چلتے چلتے یہ ہندوستان پہنچے ہیں, دہلی پہنچے ہیں. تو ان کو وہاں پہ بتایا گیا کہ جی یہاں پہ تو پہلے سے ہی کافی قلندر موجود ہیں, تو آپ سندھ کی طرف جائیں. تو وہ سندھ کی طرف آئے, پھر اس دور میں سندھ جو ہے ملتان تک ہوتا تھا, تو سب سے پہلے یہ ملتان آئے ہیں. اس دور میں ملتان میں یہ جو شیعہ اسماعیلی تھے جو کہ فاطمی حکومت مصر میں تھی, وہاں سے صلاح الدین ایوبی نے وہاں پہ ان کی حکومت کو ختم کر دیا, تو یہ وہاں سے پھر بھاگ نکلے, کچھ ایران کی طرف چلے گئے, کچھ یہاں ہندوستان کی طرف آئے, کچھ یہ سندھ کی طرف آئے. تو یہ ملتان میں آ کے انہوں نے ایک اپنی چھوٹی سی حکومت قائم کی تھی جو کہ شیعہ اسماعیلی حکومت تھی. تو وہاں سے پھر جو ہے ان کو بھیجا گیا ہے سہون. سہون میں یہ 2.5 سال سے زیادہ عرصہ نہیں رہے, اس لیے نہ ان کی زبان مقامی بن سکی, یعنی سندھی, ان کی زبان جو ہے وہی تھی فارسی جو زبان تھی, اور نہ ہی سندھ والوں کے پاس کوئی لال قلندر شہباز کی تفصیلی کوئی تاریخ موجود ہے. جو بھی تاریخ ابھی ہمارے ہاں جو ہے وہ چھپتی ہے وہ آج کل کے دور کے یا تھوڑے سے پیچھے جو ہے جا کے لوگوں نے جو ہے وہ لکھی ہیں, کہاں سے لائے وہ ان کا پتہ نہیں ہے. سب سے پرانی جو ہمارے پاس تاریخ ہے قلندر لال شہباز کے حوالے سے وہ میر معصوم شاہ جو سکھر میں ہیں ان کی تاریخ معصومی ہے. اس میں آدھا کوئی چیپٹر جو آدھا جو ہے پیج اس سے زیادہ جو ہے تاریخ نہیں ہے. اس کے بعد جو ہمارے پاس تاریخ ہے وہ تحفۃ الکرام ہے جو ٹھٹا میں میر علی شیر قانے نے لکھی ہے, وہ بھی فارسی, اس میں بھی 2 پیج سے زیادہ جو ہے کوئی نہیں ہے. تو اصل ان کی کوئی تاریخ نہیں ہے کہ جس کی وجہ سے یقینی طور پہ ہم کہہ سکیں کہ ان کا عرفان کیا تھا, ان کا تصوف کیا تھا. ان کا تصوف جو ہے وہ اہل بیت سے ملتا تھا نہیں ملتا تھا, کوئی ہم ان کی جو ہے نہیں کہہ سکتے. جو ان کی شاعری آج کل بیان کی جا رہی ہے قلندر لال شہباز کے حوالے سے, وہ وہی شاعری پھر جو ہے انڈیا میں بو علی قلندر کے نام سے بیان کی جا رہی ہے. اب نہیں معلوم کہ ان کی ہے کہ ان کی ہے, پتہ نہیں کس کی ہے. اس لیے ہمارے ہاں سندھ میں جو ہے وہ تصوف کے یہ قلندر لال شہباز جو ہے وہ کوئی تصوف کی تاریخ میں کوئی زیادہ حیثیت نہیں رکھتے. یہاں پہ تصوف کے 2 بڑے جو ہے وہ حصے ہیں, ایک جو ہے وہ حیدرآباد اور اس طرف ہے جو کہ شاہ عبد الطیف بھٹائی اور ان کے خاندان کے جو بزرگان ہیں وہ ہے. یہ تصوف جو ہے اہل بیت کے قریب ہے, اور شاید اس کا سبب یہ ہے کہ چونکہ یہ ٹھٹا بھی شاہ عبد الطیف بھٹائی اور ان کے بزرگان جاتے رہے ہیں, وہاں پہ شیعہ علماء بھی تھے اور ان سے واقفیت اور ملاقات ہوئی ہو, اور ان کی وجہ سے اہل بیت کے تصوف کے اور عرفان کے قریب آئے ہوں. لیکن یہ جو سچل سرمست ہیں یہ بالکل उलट जो है उनके उनके पास बड़ी बड़ी दावाएं हैं, उनके पास आजजी और इस तरह की चीजें नहीं मिलेंगी। तो कलंदर लाल शहबाज के हवाले से हमारे यहाँ कोई मोतबर तारीफ, मोतबर चीजें नहीं हैं कि जिनकी वजह से हम कुछ कह सकें कि उनका तसव्वुफ क्या था, उनकी राह क्या थी, उनके रास्ते क्या थे, ये हमें जो है मालूम नहीं।
अगर बहुत सारे सवाल हैं और ये हैंड रेज भी हुए हैं लेकिन टाइम खत्म हो चुका है, तो अगर आप दुआ करवा दें हम कंक्लूड कर लेते हैं।
दुआ दुआए इमाम जमाना ही पढ़ते हैं ताकि हम सब के लिए उसकी बरकतें हासिल हों। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाहुम्मा कुल्ले वलीयकल हुज्जत इब्नुल हसन सलावातुका अलैहि व अला आबाइह في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا.